यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। रसुवाको भोटेकोशी बाढ़ीमा परि हालसम्म 1342 जनाको शव फेला। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढ़ीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरूङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध भेरी करिडोर पुनः सञ्चालन। र इण्डोनेशियामा अनाक आक्राताउ ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1342 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवामा 163, नुवाकोटमा 195, धादिङमा 68, चितवनमा 362, गोर्खामा 74, तनहुमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिम 220 जना गरी 1342 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1044 शवको व्यवस्थापन अर्थात माटो मुनि सुरक्षित राखिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1181 र आफन्तका 1195 गरी कुल 2376 डीएनए नमूना संकलन गरिएको र पहिचान नभएको 1290 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यस्तै हालसम्म बाढ़ीका कारण प्रभावित 13391 जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका 4996 जनाको खोजी कार्य भइरहेको प्राधिकरणले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनु भएको छ। गोर्खापत्रसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मुलुकमा अकल्पनीय बाढ़ीका कारण ठूलो क्षति भए पनि सरकारले सबै किसिमको पुनस्थापनाको काममा गम्भीर भएर लागेको बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको बताउँदै उहाँले ऊर्जा संचार क्षेत्र छोटो समयमै सुचारू गरिएको बताउनुभयो।
सरकारले यसलाई यतिकै गम्भीरता साथ लिएको छ। सरकारका सबै अंगहरू यसमा परिचालित छन्। प्रधानमन्त्रीको कार्यालयदेखि स्थानीय सरकार, प्रदेशको सरकार समेत यसमा लागेर काम गरिरहेको छ। समस्याहरू अझै पनि आउँछन्, तर आवश्यकता अनुसार सबैसँग समन्वय गरेर जनतालाई सकेसम्म असहज नहुने गरी के गर्न सकिन्छ यो समस्या समाधानका लागि सरकार निरन्तर जनतासँगै छ, जनताको माझमा छ र जनतासँगै मिलेर चाहिँ हामी काम गरिरहेका छौँ, गरिरहन्छौँ। र यो बाढीभन्दा अगाडि जुन स्थितिमा हुनुहुन्थ्यो त्यही स्थितिमा पुर्याउनको लागि सरकारको पहल रहन्छ।
नेपाल टेलिकम एनसेलले पनि आफ्नो सेवा सुचारू गरिसकेको उहाँले प्रश्न पार्नुभयो। शव व्यवस्थापनको काम स्थायी रूपमा गरिएकाले आवश्यक पर्दा थप अध्ययन र व्यवस्थापनको काम गर्न सकिने बताउनुभयो। अहिले नेपाललाई जलवायु न्याय चाहिएको र अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने उहाँको आग्रह छ। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त हैजा विरूद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका प्रभावित क्षेत्रमा रहेका खानेपानीका संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल देखिएको खानेपानी समस्या समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले प्राविधिक सहितको टोली परिचालन गरी काम गरिरहेको र एक हप्ता भित्रमा प्रभावित सबै क्षेत्रमा अस्थायी रूपमा खानेपानीको व्यवस्थापन भइसक्ने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन् भने करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ भने धादिङमा 20, गोर्खामा 5 र रसुवामा 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको विभागले जनाएको छ। हाल बस्न मिल्ने बस्ती भएको त्रिशुलीको बट्टार र विदुर क्षेत्रमा सबैभन्दा बढ़ी खानेपानी आयोजना प्रभावित भएको र त्यस क्षेत्रमा बाढ़ीपछि आवत जावत पनि बढ़ी भएकाले पानीको माग बढ़दा व्यवस्थापनमा चुनौती देखिएको छ। त्यस क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 KVA क्षमताको डिजल जेनेरेटर मार्फत तत्कालका लागि खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
बाढ़ीले त्रिशुली नदीलाई खानेपानीको स्रोत बनाएर उपभोग गरिरहेको खानेपानी आयोजनाहरू सम्पूर्ण रूपमा क्षति भएका छन्। प्राप्त डाटा अनुसार करिब 55 ठूलादेखि मझौला खालका आयोजनाहरूको इन्टेकमा मुहान र केही नदी किनारमा भएका रिजर्भर ट्याङ्कमा क्षति भएको छ र पाइपलाइनमा क्षति भएको छ। लगभग 64-65 करोड़ जति क्षतिको मूल्याङ्कन छ। सबैभन्दा बढी प्रभावित अहिले बस्न मिल्ने बस्तीहरू त्रिशुलीको बट्टार र विदुर क्षेत्र हो। प्रभावित क्षेत्रमा मान्छेहरू, आफन्तहरू लगायत धेरै आवत जावत भइरहेको छ। त्यो कारणले पानीको एकदम डिमान्ड छ। हामीले 100 KVA को डिजल जेनेरेटर लिएर गएर त्यहाँको पम्पिङ सिस्टम चलाएर पनि केही थेगेको छ र हार्डली म्यानेज भएको अवस्था छ।
बाढ़ीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजना अघि बढ़ाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूका लागि तत्कालको समस्या समाधानमा बाहिरबाट राहत स्वरूप लगिएका मिनरल वाटरका बोतलहरू खानाका लागि प्रयोग गरिएको र नजिकका मूलहरूबाट ट्याङ्कर मार्फत पानी लगेर अन्य प्रयोजनका लागि प्रयोग भइरहेको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाको मरमत तथा पुनर्स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको र प्रभावित सबै बस्तीहरूमा एक हप्तासम्ममा पानीको अस्थायी व्यवस्थापन गरिसक्ने गरी काम अगाडि बढ़ाइएको विभागका महानिर्देशक श्रेष्ठले बताउनु।
जुन होल्डिङ सेन्टर छ त्यसमा बाहिरबाट गएका मिनरल वाटरका बोतलहरूबाट पनि सप्लाई भइरहेको अवस्था छ। खानेपानीको लागि भने अन्य सरसफाईको लागि ट्याङ्करबाट नजिकको मूलको पानी भरेर लिएर गएर सप्लाई गरिएको अवस्था छ। जुन जुन ठाउँमा एफेक्टेड छ त्यो ठाउँमा चाहिँ एक हप्ताभित्रमा बर्खे मूल प्लस स्थायी जुन चाहिँ साना साना प्रयोगमा नआएका मूलहरूलाई उपयोग गरेर हामीले अहिलेलाई एकदमै क्रिटिकल सिचुएसनबाट अलिअलि ओभरकम भएर विपदको बेलामा मिनिमम चाहिने क्वान्टिटीहरू म्यानेज गर्नलाई हामी प्रयासरत छौँ। गुणस्तरीय र सुरक्षित, भरपर्दो र पर्याप्त मात्रामा खानेपानी सेवा उपलब्ध गराउनलाई हामीले पुनर्निर्माण अलि सुरक्षित ठाउँमा जलवायु अनुकूलित खालको वृहत खानेपानी आयोजनाहरू बनाउनु पर्नेछ।
प्रभावित क्षेत्रमा बाढ़ीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत अघि बढ़ाइने र क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
अब बाँकी समाचार। भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले 1 वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढ़ी प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई 1 वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा आएको विनाशकारी भटेकोशी बाढ़ीपछि खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएका कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी पीड़ित नागरिकका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्री प्रति धन्यवाद व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा सो संरचनाको आज शिलान्यास गर्नुभयो। त्यसक्रममा गृहमन्त्री गुरूङले जेएनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्ममा सवारी सञ्चालन गर्न गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। उहाँहरूबीच आज भएको भेटमा यही भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढ़ी र त्यसपछि रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको डाक्टर कोइरालाको सचिवालयले जनाएको छ। करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे दहमा आज बिहान करिब 8:30 बजेतिर सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको डोल्पा जाजरकोट सड़क खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। गैरातीदेखि लगातार परेको वर्षाका कारण बढ़ीमालिका नगरपालिका 9 स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायतका स्थानमा सड़क माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढ़ी गण्डकी र थेराङ खोलामा आज बिहान आएको बाढ़ीका कारण मनास्लु पदमार्ग अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डु नाच नेवार समुदाय परम्परागत खपा प्याखका लागि लेखक वीणा जोशी राज भण्डारीलाई दिने भएको छ। सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको संकलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। यसैगरी 6 दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको अनाक्राकाताउ ज्वालामुखी विस्फोट भएपछि त्यहाँ रहेका 8 विमानस्थलका 712 उडानहरू रद्द गरिएका छन्। ती उडानहरू रद्द भएपछि 150,000 यात्रु प्रभावित भएका छन्। इण्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाकाक्रा ताउमा बिहान करिब 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आदेश दिँदै ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिएको छ। चीन नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले पुष्टि गरेका छन्। पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढ़ीका कारण 43 जनाको मृत्यु भएको र 519 जना बेपत्ता भएका छन्।
सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 घर परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्य सहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिणाममा जनता लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,00,000 खर्च गरिएको आयोजना अन्तर्गत आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जीत बहादुर चन्द्रले जानकारी दिनुभयो। 10 वर्षका लागि 1,30,00,000,000,000 परियोजना तयार पारिएकोमा 56,35,00,00,000,000 विनियोजन गरिएको थियो। आर्थिक वर्ष 2073-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलन, तेलन, गाई, भैंसी, बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धनमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीको उत्पादन वृद्धिलाई प्राथमिकतामा राखिएको आयोजनाका सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। भोटेकोशी नदीमा गएको बाढ़ीसँगै सड़क पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरोला नाका हुँदै नेपाल ल्याउन थालिएको छ। भोटेकोशीमा गएको बाढ़ीले रोसुवागढ़ी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित सड़क मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढ़ीले तसनस बनाएको रोसुवागढ़ी स्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सड़क मार्ग तयार हुन समय लाग्ने देखिएपछि कोरोला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको जानकारी दिनुभयो। पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी ग्यास सिलिण्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितौन, नवलप्रासी, धनुषार तथा महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याइएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिण्डर काठमाडौँ भित्राएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गर्दै आएको छ। जुम्लाको तातोपानी गाउँपालिका 4 गिडी खोलामा 50 मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने भएको छ। जिल्लाको तातोपानी गाउँपालिकाको आयोजनामा गिडी खोला जलाशयुक्त जलविद्युत आयोजनाको बारेमा सरोकार भएकाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा आयोजना निर्माणको तयारी भइरहेको जानकारी गराइएको थियो। अन्तर्क्रियामा जलविद्युत आयोजना बारे जानकारी गराउँदै अध्ययन्त फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले गिडीदहको जलाशयुक्त जलविद्युत आयोजनाले करिब 50 मेगावाट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको जानकारी दिनुभयो। जलविद्युत आयोजनाको लागत करिब 7,50,00,000,000 भन्दा बढ़ी लाग्ने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले कार्यक्रममा उल्लेख गर्नुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरेबियालाई 5 विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन कुमार झाले अभिजित 44, ईशान पाण्डेले 44, देव खनालले 39, रोहित कुमार पौडेलले अभिजित 24, आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। बलिङतर्फ साउदी अरेबियाका लागि इस्ताक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले 49.2 ओभरमा सबै विकेट गुमाएर 190 रन बनायो। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3, ललित नारायण राजवंशीले 2 तथा गुलशन कुमार झा र शेर मल्लले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरूष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड ए सँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृंखलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मेनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरेको थियो। आइतबार भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ए को पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 चौकाको मद्दतमा 59 रन बनाए। बलिङतर्फ न्यूजील्याण्ड ए का लागि म्याथ्यू फिसरले 9 ओभरमा 37 रन दिएर सर्वाधिक 4 विकेट लिए। 212 रनको लक्ष्यका साथ जोआफी ब्याटिङमा उत्रिएको न्यूजील्याण्ड ए 49.5 ओभरमा 8 विकेट गुमाएर विजयी भयो। बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले 2-2 तथा विपिन खत्री र पवन सराफले 1-1 विकेट लिए। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जित निकालेको छ। अन्नपूर्णले आइतबार भएको खेलमा काठमाडौँ रेड्समाथि 3-0 सहज जित निकालेको हो। अन्नपूर्णले पहिलो सेट 25-23 जित्दै राम्रो शुरूआत गरे। 28-26 दोस्रो सेट जितेपछि तेस्रो सेट पनि 25-23 जितेपछि अन्नपूर्णले अङ्क जोड्न सफल भयो। लीगमा 6 टोली बीच प्रतिस्पर्धा भइरहेको छ।
अब मौसम। आज राति देशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। ती प्रदेशका हिमाली पहाड़ी र तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन र बेलुकी यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परि हालसम्म 1342 जनाको शव फेला। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले सबै शक्ति परिचालन गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रसुवा बाढ़ीका कारण भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका सामान कोरोला नाकाबाट ल्याइने। जाजरकोट डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध भेरी करिडोर पुनः सुचारू। र इण्डोनेसियामा अनाक काक्राताउ ज्वालामुखी विस्फोट हुँदा 712 उडान रद्द। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।